پروگرام نور الہی کی جانب سے آپ کی خدمت میں آداب عرض کرتی ہوں۔ میں بڑے یقین کے ساتھ کہہ سکتی ہوں کہ آپ خداوند میں ضرور خیر و عافیت سے ہوں گے۔ سامعین، ویسے تو ہم ہر ایک شعبے میں کچھ نہ کچھ معلومات رکھتے ہی ہیں، لیکن جب کوئی شخص کسی چیز کو خاص طور سے متعارف کراتا ہے تو اس کی حقیقت اور جمال میں چار چاند لگ جاتے ہیں۔ بالکل اسی طرح اب ہم جب کلام کا مطالعہ شروع کرنے جا رہے ہیں تو ضروری ہے کہ سب سے پہلے ہم اس کے تعارف پر غور کریں۔ تو لیجئے، آپ کی خدمت میں پیش ہے کلام سے متعلق یہ تعارفی پیغام، لیکن اس نغمے کے بعد۔
دل پہ جو تیرے بڑا بوجھ ہے، ساری عمر کا ایک روگ ہے، دل پہ جو تیرے بڑا بوجھ ہے، ساری عمر کا ایک روگ ہے، کیوں نہیں آتا یشو پاس تو تاکہ نہ رہے پھر اداس تو، کیوں نہیں آتا یشو پاس تو تاکہ نہ رہے پھر اداس تو، آ جا پربھو یشو کے در آ جا، جیون ملے گا تجھے آ جا، آ جا شاید یہ موقع ہوگا آخری، تجھ کو بلا رہا ہے ناصری، شاید یہ موقع ہوگا آخری، تجھ کو بلا رہا ہے ناصری، دھوکہ ہی دھوکہ سنسار ہے، پربھو یشو کا سچا پیار ہے، دھوکہ ہی دھوکہ سنسار ہے، پربھو یشو کا سچا پیار ہے، آ جا پربھو یشو کے در آ جا، جیون ملے گا تجھے آ جا۔
ایک ضروری اطلاع سنیے، اگر آپ کے دل میں خدا کے کلام کو سننے سے اس کو پڑھنے کا شوق پیدا ہوا ہے تو آپ کی فرمائش پر ہم آپ کو بطور تحفہ ایک بائبل مقدس بھیج سکتے ہیں، بشرطے کہ آپ ایک خط کے ذریعے اس کی فرمائش کریں اور اپنا نام اور پتہ صاف صاف لکھ کر بھیجیں۔
ایک بار پھر خدا کے کلام کو لے کر آپ کے درمیان حاضر ہوں۔ سلام قبول فرمائیے۔ امید ہے کہ آپ آج بھی پوری طرح خیریت سے ہیں اور خدا کے فضل و کرم سے بالکل ٹھیک ٹھاک ہیں۔ میں بھی آپ کی دعاؤں کے عوض بالکل ٹھیک ہوں اور ایک بار پھر آپ کی خدمت میں حاضر ہوں۔ سامعین، ہم خداوند تعالیٰ کے تہ دل سے شکر گزار ہیں کہ آج کل ہم افسیوں کے خط کا مطالعہ کر رہے ہیں۔ یہ افسیوں کا خط بائبل شریف کے نئے عہد نامے میں پایا جاتا ہے، اور پچھلے دنوں ہم پرانے عہد نامے سے مطالعہ کر رہے تھے زبور کی کتاب کا، اب ہم افسیوں کے خط میں آ گئے ہیں۔ یہ جو افسیوں کا خط ہے میرے بھائی، یہ جناب پولوس نے ایک خط کے طور پر افسیوں کے رہنے والوں کے لیے، یعنی مسیح ایمانداروں کے لیے جو نئے ایماندار ہیں، ان کے لیے لکھا ہے، اور ان کو وہ کیا لکھتے ہیں یہی ہم جاننا چاہتے ہیں، اس پر غور کرنا چاہتے ہیں اور دیکھنا چاہتے ہیں کہ اس خط کے ذریعے ہمارے لیے کیا نصیحت ہے۔ ہم اپنی زندگی کا میلان کرنا چاہتے ہیں، موازنہ کرنا چاہتے ہیں افسیوں کی کلیسیا سے کہ وہ بہتر تھی یا ہم بہتر ہیں، اس میں زیادہ کمی تھی یا ہم میں زیادہ کمی ہے، اور اسی طرح سے ہم یہ مطالعہ اپنا جاری رکھیں گے کچھ اور دن تک، اور اس طرح سے ہم یقین کرتے ہیں کہ خداوند تعالیٰ ہم سے بات چیت کرتا رہے گا اور اپنے کلام کی معرفت ہمیں ضرور روحانی طور پر ابھارتا رہے گا تاکہ ہم اس کے کلام سے اور زیادہ مضبوط ہو جائیں۔ ہم اس بات کی آرزو رکھتے ہیں کہ جب بھی ہم خدا کے کلام کا مطالعہ کریں تو ہم اس کو نہ صرف ایک کان سے سنیں اور دوسرے کان سے نکال دیں، بلکہ ہم اس کو سمجھیں اور اسے اپنے دل میں بسائیں اور اسے پوری طرح سے قبول کریں۔ جی ہاں، تبھی ہماری زندگی فلاح اور بہبودی حاصل کر سکے گی۔ جی ہاں، تبھی ہم اپنی زندگی کے مقصد میں کامیاب ہو سکیں گے۔ بہرکیف، آج پھر ہم اس کے کلام کی طرف متوجہ ہوتے ہیں، اور اس سے پہلے کہ ہم اس کے کلام کی طرف بڑھیں، آئیے ہم ایک چھوٹی سی دعا مانگیں۔ ہم دعا کریں۔ ہمارے پاک پروردگار رب العالمین، ہم تیرے تہ دل سے شکر گزار ہیں کہ تو نے ایک اور موقع ہمیں عطا فرمایا ہے کہ ایک بار پھر ہم تیرے کلام پر غور و فکر کر سکتے ہیں، ایک بار پھر ہم تیرے کلام کو سن سکتے ہیں اور اسی کے مطابق اپنی زندگی گزار سکتے ہیں۔ ہماری دعا ہے کہ آج ہم جو کچھ بھی سنتے ہیں اس کو اچھی طرح سمجھ سکیں، اس کے ایک ایک لفظ کو اور اس کے مفہوم کو اچھی طرح سے سمجھ سکیں، اور اس طرح سے ہم تیری نزدیکی میں بھی آگے بڑھ سکیں۔ یہ دعا ہم اپنے حضور کریم جناب سیدنا یسوع مسیح کے وسیلے سے مانگتے ہیں، آمین۔ سامعین، جیسا کہ آپ کو معلوم ہے کہ ہم ان دنوں افسیوں کے خط کا مطالعہ کر رہے ہیں۔ پچھلے پروگرام میں ہم نے افسیوں کے خط کے دوسرے باب کی ابتدائی دو آیتوں پر غور کیا تھا۔ اس مطالعے کے تحت ہم نے دیکھا تھا کہ کس طرح افسیوں کے رہنے والے مسیح ایماندار مسیح پر ایمان لانے سے پیشتر دنیا کی روش کے مطابق چلتے تھے اور ہوا کی عملداری کے حاکموں کے قبضے میں تھے۔ بہرکیف، اس مطالعے میں ہم تھوڑا اور آگے بڑھتے ہوئے افسیوں کے خط کے دوسرے باب کی تیسری آیت سے کلام کی تشریح پر غور کریں گے۔ تو آئیے اس سے پہلے کہ ہم مطالعے میں آگے بڑھیں، ایک عبارت پر نظر ڈالیں۔ میں افسیوں کے خط کے دوسرے باب کی تیسری آیت سے لے کر دسویں آیت تک عبارت پڑھ رہا ہوں۔ یہاں اس طرح لکھا ہوا ہے، بلکہ ہم دوسرے باب کی پہلی آیت سے ہی اس عبارت کو پڑھ لیتے ہیں۔ یہاں لکھا ہوا ہے، اور اس نے تمہیں بھی زندہ کیا جب اپنے قصوروں اور گناہوں کے سبب سے مردہ تھے، جن میں تم پیشتر دنیا کی روش پر چلتے تھے اور ہوا کی عملداری کے حاکم یعنی اس روح کی پیروی کرتے تھے جو اب نافرمانی کے فرزندوں میں تاثیر کرتی ہے۔ इनमें हम भी सब के सब पहले अपने जिस्म की ख्वाहिशों में जिंदगी गुजारते और जिस्म और अक्ल के इरादे पूरे करते थे, और दूसरों की मानिंद तबई तौर पर गज़ब के फर्जंद थे। मगर खुदा ने अपने रहम की दौलत से, उस बड़ी मोहब्बत के सबब से जो उसने हमसे की जब कसूरों के सबब से मुर्दा ही थे, तो हमको मसीह के साथ जिंदा किया। तुमको फजल ही से नजात मिली है, और मसीह यसु में शामिल करके उसके साथ जिलाया और आसमानी मकामों पर उसके साथ बिठाया, ताकि वो अपनी उस मेहरबानी से जो मसीह यसु में हम पर है, आने वाले ज़मानों में अपने फजल की बेनिहायत दौलत दिखाए। क्योंकि तुमको ईमान के वसीले से फजल ही से नजात मिली है, और ये तुम्हारी तरफ से नहीं, खुदा की बख्शिश है, और ना आमाल के सबब से है, ताकि कोई फख्र न करे। क्योंकि हम उसी की कारीगरी हैं, और मसीह यसु में उन नेक आमाल के वास्ते मखलूक हुए जिनको खुदा ने पहले से हमारे करने के लिए तैयार किया। सबन, यहाँ पर ये इबारत ख़त्म होती है। हमने अभी जो इबारत पढ़ी, वाकई में उसके ज़रिए हमें कई कई बातों में नई नई मालूमात मिलती है। बहरकैफ, अब हम तीसरी आयत को एक बार फिर पढ़ते हैं। यहाँ लिखा है, इनमें हम भी सब के सब पहले अपने जिस्म की ख्वाहिशों में ज़िंदगी गुजारते और जिस्म और अक्ल के इरादे पूरे करते थे, और दूसरों की मानिंद तबई तौर पर गज़ब के फर्जंद थे। मेरे भाई, वो इस तीसरी आयत में खुद अपने लिए भी कहते हैं। कौन? जनाब पौलुस। जनाब पौलुस अपने लिए भी कहते हैं कि उनकी ज़िंदगी भी रूहानी तौर पर मुर्दा थी। जी हाँ, उनकी ज़िंदगी भी रूहानी तौर पर मुर्दा थी। सामने ये सच है कि हम भी तन मन और रूह से गुनहगार थे। हम जिस्म की ख्वाहिशों को पूरा करने के लिए तरह तरह के घिनौने गुनाहों में मुब्तला रहते थे। दूसरों की तरह समाज के घिनौने कामों को करने में फख्र समझते थे, और हमारी इसी खसलत का फ़ायदा शैतान उठा रहा था। जी हाँ, शैतान हमारी इसी खसलत का फ़ायदा उठा रहा था। लेकिन खुदा का शुक्र हो कि उसने हमेशा हमारे वास्ते तहम्मुल बरता है, और हमें ज़्यादा से ज़्यादा तौबा का मौका अता फरमाया है। जी हाँ, ज़्यादा से ज़्यादा तौबा का मौका अता फरमाया है। हमसे बेपनाह मोहब्बत करता है वो। मेरे भाई, न सिर्फ़ हमसे बल्कि वो तमाम बनी नौ इंसान से बेपनाह मोहब्बत करता है, और उन्हें तौबा का मौका अता फरमाता है। वो तहम्मुल करता है, वो किसी की हलाकत नहीं चाहता, बल्कि सबके बारे में तहम्मुल करता है, और उन्हें मौका फराहम करता है कि उनकी नौबत तौबा तक पहुँचे। मेरे भाई, ये उन इंसानों को समझना चाहिए जो पूरी तरह से खुदा से दूर हैं और गुनाह में गरकाब हैं। वो उन्हें मौका दे रहा है। मेरे भाई, अगर आज लोग गुनाह में गरकाब हैं, पूरी तरह से गुनहगार ज़िंदगी गुजार रहे हैं, और पूरी तरह से शैतान के शिकंजे में जकड़े हुए हैं, मेरे भाई, खुदावन ताला उन्हें एक मौका दे रहा है। उसने अपना कलाम उन तक पहुंचाया है और पहुंचाने की कोशिश कर रहा है। वो अपनी आंखें खोलें और खुदा की बातों को समझें, सच्चे रास्ते को पहचानें, वरना एक दिन ऐसा आएगा, ये मौका ख़त्म हो जाएगा। फिर सिर्फ इंसाफ होगा, और इंसाफ के बाद सज़ा। बहरकैफ, आइए अब थोड़ा और आगे बढ़ें और चौथी आयत को सुनें कि क्या लिखा हुआ है। इफिसियों के खत के दूसरे बाब की चौथी आयत लिखा हुआ है, मगर खुदा ने अपने रहम की दौलत से, उस बड़ी मोहब्बत के सबब से जो उसने हमसे की। फिर सुनिए, मगर खुदा ने अपने रहम की दौलत से, उस बड़ी मोहब्बत के सबब से जो उसने हमसे की। समय निसायत में लफ्ज़ मगर बहुत ही अहम है। जी हाँ, लफ्ज़ मगर बहुत ही अहम है। इस बाब की पहली तीन आयतें दरहकीकत बड़ी मायूस कुन हैं, लेकिन ये चौथी आयत काफ़ी हिम्मत अफजा है। समय हमारा खुदावंद रहीम खुदावंद है। उसने हमें हलाक होने के लिए नहीं छोड़ दिया, बल्कि ऐन वक्त पर हुजूर करीम जनाब सैयदना मसीह को हमारी नजात के वास्ते इस ज़मीन पर भेज दिया, ताकि उन पर ईमान लाने से हम बचाए जाएं। जी हाँ, उन पर ईमान लाने से हम पर रहम किया जाए और हम हलाक होने से बच सकें। वाकई खुदा की ये मोहब्बत बयान से बाहर है। जी हाँ, बयान से बाहर है। वाकई कितना अजीम फजल है उसका हमारे ऊपर। उसके फजल से ही हमें नजात मिली है। जी हाँ, नजात के पीछे अगर हम देखें तो वाकई उसका ही फजल है। बहुत से लोग ये सोचते हैं कि वो अपने अच्छे कामों के ज़रिए, अच्छे आमालों के ज़रिए, अपनी अच्छी ज़िंदगी के ज़रिए नजात हासिल कर सकते हैं। नहीं मेरे भाई, गुनाहों से नजात हासिल करना खुदा के फजल पर ही मबनी है, हमारे कामों पर नहीं। जो लोग शरीयत पर फ़ख्र करते हैं, शरीयत पर भरोसा करते हैं, जी हाँ मेरे भाई, वो ही शरीयत को तोड़ते हैं। उन्हीं से ख़ता होती है, वही शरीयत में चूक जाते हैं। मेरे भाई, इंसान कमज़ोरी का पुतला है, इंसान कमज़ोर है, इंसान कमियों से और खामियों से भरा हुआ है। जी हाँ, बेगुनाह तो सिर्फ खुदा की ज़ात है। जी हाँ, इंसान कमज़ोर है, इसलिए वो आमाले हसना को पूरा नहीं कर सकता, शरीयत को पूरा नहीं कर सकता। उसकी नजात सिर्फ खुदा के फजल पर है। और खुदा का फजल क्या है? हुजूर करीम जनाब सैयदना यीशु मसीह की सलीबी मौत पर ईमान लाना। जी हाँ, उस मौत पर ईमान लाने से ही खुदा का फजल इंसान पर होता है, क्योंकि वो हमारे गुनाहों के वास्ते ही सलीब तक पहुंचे। बहरकैफ, लीजिए पांचवीं आयत को सुनिए। लिखा हुआ है इफिसियों का खत, दूसरा बाब और उसकी पांचवीं आयत। जब कसूरों के सबब से मुर्दा ही थे, तो हमको मसीह के साथ जिंदा किया, तुमको फजल ही से नजात मिली। मेरे भाई, देखिए फिर इस बात को यहां पर दोहराया गया है। जो मैं अभी कह रहा था वही बात यहां पर जनाब पौलुस फिर दोहरा रहे हैं। फिर सुनिए इस आयत को। जब कसूरों के सबब से मुर्दा ही थे, तो हमको मसीह के साथ जिंदा किया, तुमको फजल ही से नजात मिली। मेरे भाई, पांचवीं आयत में जनाब पौलुस दोबारा इस बात को साफ करते हैं कि जब हम कसूरों के सबब से मुर्दा थे, तो हमको मसीह के साथ जिंदा किया। मेरे भाई, मुझे और आपको बचाने का इंतज़ाम इसलिए किया खुदा ने, क्योंकि वो हमसे बेपनाह मोहब्बत करता है। उसकी मोहब्बत अगापे है, जैसा कि पहले मैं तस्करा कर चुका हूँ। यूनानी ज़ुबान में तीन तरह से मोहब्बत को ज़ाहिर किया गया है। तीन किस्में बताई गई हैं उस ज़ुबान में। पहली किस्म है फिलियो, यानी अख्लाकी मोहब्बत। दूसरी किस्म है ईरोज, जिसको अंग्रेज़ी में इरोटिक कहते हैं, ये नफ्सियाती मोहब्बत है। और तीसरी मोहब्बत है खुदाई मोहब्बत, जिसे ईश्वरीय प्रेम कह सकते हैं, उसको कहा जाता है अगापे। यही मोहब्बत उसने हमसे की है। खुदा ये जानता था कि इंसान बजाते खुद इस गुनाह की दलदल से बाहर नहीं आ सकता, इसीलिए उसने हुजूर करीम जनाब सैयदना यीशु मसीह को हमारे गुनाहों की बख्शिश के वास्ते इस दुनिया में भेजा, ताकि वो हमारे गुनाहों के वास्ते सलीब पर कुर्बान हों और हमें उन पर ईमान लाकर नजात मिले। मेरे भाई, अगर हम रोमियो के खत के छठे बाब की चौथी आयत को देखें, तो वहां पर ये बताया गया है कि किस तरह हम अपनी पुरानी जिंदगी में फना होकर नए सिरे से मसीह में जी उठे। इबारत पेश खिदमत है, सुनिए। پس موت میں شامل ہونے کے بپتسمے کے وسیلے سے ہم اس کے ساتھ دفن ہوئے، تاکہ جس طرح مسیح خدا کے جلال کے وسیلے سے مردوں میں سے جلایا گیا، اسی طرح ہم بھی نئی زندگی میں چلیں۔ پھر سنیے، پس موت میں شامل ہونے کے بپتسمے کے وسیلے سے ہم اس کے ساتھ دفن ہوئے، تاکہ جس طرح مسیح باپ کے جلال کے وسیلے سے مردوں میں سے جلایا گیا، اسی طرح ہم بھی نئی زندگی میں چلیں۔ اسی رومیوں کے خط کے چھٹے باپ کی اگلی 9 اور 10 آیت میں لکھا ہے، کیونکہ یہ جانتے ہیں کہ مسیح جب مردوں میں سے جی اٹھا ہے تو پھر نہیں مرنے کا، موت کا پھر اس پر اختیار نہیں ہونے کا، کیونکہ مسیح جو مواں گناہ کے اعتبار سے ایک بار مواں، مگر اب جو جیتا ہے تو خدا کے اعتبار سے جیتا ہے۔ پھر سنیے، کیونکہ یہ جانتے ہیں کہ مسیح جب مردوں میں سے جی اٹھا ہے تو پھر نہیں مرنے کا، موت کا پھر اس پر اختیار نہیں ہونے کا، کیونکہ مسیح جو مواں گناہ کے اعتبار سے ایک بار مواں، مگر اب جو جیتا ہے تو خدا کے اعتبار سے جیتا ہے۔ بہرکیف، اب آگے چلتے ہیں اور افسیوں کے خط کے دوسرے باب کی 6 آیت کو پڑھتے ہیں۔ لکھا ہوا ہے، اور مسیح یسوع میں شامل کر کے اس کے ساتھ جلایا، اور آسمانی مقاموں پر اس کے ساتھ بٹھایا۔ میرے پیارے بھائی بہن، 6 آیت کو سمجھنے کے لیے ہمیں 5 آیت میں جانا ہوگا۔ 5 اور 6 آیت میں 3 کام ہیں جو خداوند تعالیٰ کے ذریعے کیے جا رہے ہیں۔ 5 آیت میں پہلے کام کا ذکر ہے، لکھا ہے، ہم کو مسیح کے ساتھ زندہ کیا۔ ہم کو مسیح کے ساتھ زندہ کیا۔ 6 آیت میں دوسرے اور تیسرے کام کا ذکر ہے، مسیح یسوع میں شامل کیا اور اس کے ساتھ آسمانی مقاموں پر بٹھایا۔ سامعین، ان تینوں کاموں میں ہم خدا کی عظیم محبت کو محسوس کر سکتے ہیں۔ جناب پولس 5 آیت میں بڑی صفائی سے کہتے ہیں کہ جب قصوروں کے سبب سے ہم مردہ ہی تھے تو ہم کو مسیح کے ساتھ زندہ کیا۔ اس طرح اس نے ہماری نئی فطرت اور نئے ضمیر کو بیدار کیا اور ہمیں یہ احساس دلایا کہ ہم کہاں ہیں اور کس حالت میں زندگی بسر کر رہے ہیں۔ 6 آیت بتاتی ہے کہ اس نے ہمیں صرف جلا کر چھوڑ نہیں دیا، بلکہ گنہگار زندگی سے نکال کر یسوع مسیح میں شامل کیا۔ اور تیسرا کام تو بہت ہی حیرت انگیز ہے، اور وہ یہ کہ اس نے ہمیں آسمانی مقاموں پر جناب مسیح کے ساتھ بٹھایا۔ جی ہاں، آسمانی مقاموں پر جناب مسیح کے ساتھ بٹھایا۔ واقعی خداوند تعالیٰ کتنا رحیم و کریم ہے کہ وہ ہمیں آسمانی مقاموں میں بٹھاتا ہے۔ آئیے اب 7 آیت کو سنتے ہیں۔ لکھا ہوا ہے، تاکہ وہ اپنی مہربانی سے جو مسیح یسوع میں ہم پر ہے آنے والے زمانوں میں اپنے فضل کی بے نہایت دولت دکھائے۔ تاکہ وہ اپنی مہربانی سے جو مسیح یسوع میں ہم پر ہے آنے والے زمانوں میں اپنے فضل کی بے نہایت دولت دکھائے۔ سمن، یہاں پر بے نہایت دولت سے مراد ابدی زندگی سے ہے۔ خدا کے ساتھ ہمیشہ تک زندہ رہنا ہی ابدی زندگی ہے، اور یہ ابدی زندگی انہی کو حاصل ہوتی ہے جو حضور کریم جناب سیدنا مسیح پر ایمان لا کر کلیسیا میں شامل ہو جاتے ہیں۔ میرے بھائی، ہمیشہ کی زندگی کی یہ بے نہایت دولت ہمیں خدا کے فضل سے ہی حاصل ہوتی ہے۔ بے نہایت دولت نئے آسمان اور نئی زمین کی طرف اشارہ کرتی ہے۔ مکاشفے کی کتاب کے 21 باب کی 1 آیتوں میں اس طرح لکھا ہوا ہے، پھر میں نے ایک نئے آسمان اور نئی زمین کو دیکھا، کیونکہ پہلا آسمان اور پہلی زمین جاتی رہی تھی اور سمندر بھی نہ رہا۔ پھر میں نے شہر مقدس نئے یروشلم کو آسمان پر سے खुदा के पास से उतरते देखा और वो उस दुल्हन की मानिंद आरास्ता था जिसने अपने शौहर के लिए सिंगार किया हो। फिर मैंने तख्त में से किसी को बुलंद आवाज से ये कहते सुना कि देख, खुदा का खेमा आदमियों के दरमियान है और वो उनके साथ सुकूनत करेगा और वो उसके लोग होंगे और खुदा आप उनके साथ रहेगा और उनका खुदा होगा और वो उनकी आँखों के सब आंसू पोछ देगा। इसके बाद न मौत रहेगी, न मातम रहेगा, न आह व नाला, न दर्द। पहली चीज़ें जाती रहीं। समय यहाँ पर ये इबारत ख़त्म होती है। एक बार फिर इसे हम सुन सकते हैं। फिर मैंने एक नए आसमान और नई ज़मीन को देखा, क्योंकि पहला आसमान और पहली ज़मीन जाती रही थी और समुंदर भी ना रहा। फिर मैंने शहर मुकद्दस नए यरूशलेम को आसमान पर से खुदा के पास से उतरते देखा और वो उस दुल्हन की मानिंद आरास्ता था जिसने अपने शौहर के लिए सिंगार किया हो। फिर मैंने तख्त में से किसी को बुलंद आवाज़ से ये कहते सुना कि देख, खुदा का खेमा आदमियों के दरमियान है और वो उनके साथ सुकूनत करेगा और वो उसके लोग होंगे और खुदा आप उनके साथ रहेगा और उनका खुदा होगा और वो उनकी आँखों के सब आंसू पोछ देगा। इसके बाद ना मौत रहेगी, ना मातम रहेगा, ना आह व नाला, ना दर्द। पहली चीज़ें जाती रहीं। मेरे भाई, वाकई कितनी हसीन और पाक होगी वो जगह जहाँ ना कोई दर्द होगा, ना आह और नाला होगा और ना कोई वहाँ मातम होगा। खुदा हमें कितनी खुशगवार और अजीम रिहाइश देगा, अल्हम्दुलिल्लाह। अब आज का मुताला यहीं पर ख़त्म करते हैं। खुदा ने चाहा तो अगले प्रोग्राम में फिर मिलेंगे। तब तक के लिए इजाज़त दीजिए। खुदा हाफिज़।
सामाइन, अब हम इस प्रोग्राम के आखिरी लम्हात में पहुंच चुके हैं। इससे पहले कि हम आपको अलविदा कहें, हम जानना चाहते हैं कि आज का प्रोग्राम आपको कैसा लगा। क्या आप हमें एक पोस्टकार्ड के जरिए अपनी कीमती राय से नहीं नवाजेंगे? आप हमें जरूर खत लिखें, हम आपके बेहद ममनून होंगे। पर एक बात और याद रखें, आप अपना पता साफ और सही लिखें। हमारा पता इस तरह है, प्रोग्राम नूरे इलाही, पोस्ट बॉक्स नंबर 317, लखनऊ 22601, उत्तर प्रदेश। हमारा पता एक बार फिर सुन लीजिए, प्रोग्राम नूरे इलाही, पोस्ट बॉक्स नंबर 317, लखनऊ 226001, उत्तर प्रदेश। और हाँ सामिन, आप हमसे ईमेल के जरिए भी रابطہ कायम रख सकते हैं। हमारा ईमेल एड्रेस है urdu@twr.in, urdu@twr.in। अब आज यहीं पर अलविदा और खुदा हाफिज़।